यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारीका दलीय संगठन संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाहको उपकुलपतिहरूलाई निर्देशन। संसदीय समितिको काम कार्यवाहीमा दलीय प्रभाव नदेखाउन संसदीय समितिका सभापतिहरूलाई सभामुख डोलप्रसाद अर्यालको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा भूपदेव शाह मनोनित। तराईका जिल्लाहरूमा लू चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी। र यूएई विरूद्धको अन्तर्राष्ट्रिय टी20 खेलमा नेपाल 6 विकेटले पराजित। समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य क्षेत्रका शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज देशभरिका विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग समसामयिक विषयमा छलफल गर्नुभएपछि विश्वविद्यालय र प्रतिष्ठानहरूमा कुनै पनि बहानामा राजनीति गर्न नहुने अडान लिँदै दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना हटाउन उपकुलपतिहरूलाई निर्देशन दिनुभयो। छलफलमा उपकुलपतिहरूले जेएनजी आन्दोलन र चुनावपछि विद्यार्थी राजनीतिक गतिविधि सुस्त भएको र त्यस्ता संगठन हटाउन पहल भइरहेको बताउनुभयो। जवाफमा प्रधानमन्त्री शाहले विद्यार्थी र कर्मचारीका दलीय संगठन खारेज गर्दा सुरक्षा लगायत कुनै पनि समस्या आएमा तुरन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिनुभयो। परीक्षाको नतिजा पनि 1 महिनाभित्रै प्रकाशन गर्न निर्देशन दिनुभयो। छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले ऐनले राजनैतिक दलसँग आबद्ध संगठन खारेज गर्न बाधा नपुर्याउने बताउनुभयो। सभामुख डोलप्रसाद अर्यालले दलीय प्रभाव नदेखाउन संसदीय समितिका सभापतिहरूलाई आग्रह गर्नुभएको छ। संसदीय समितिका नवनिर्वाचित सभापतिहरूसँग आज भएको भेटमा सभामुख अर्यालले दलीय प्रतिनिधित्व गरेर निर्वाचित भए तापनि समितिका काम कार्यवाहीमा दलको आस्था र प्रभाव नदेखाउन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा भूपदेव शाह मनोनित हुनुभएको छ। रासोपाको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री गेवाली मनोनित गरेको हो। यसै गरी पार्टीको केन्द्रीय सल्लाहकार परिषदमा जीवन प्रभा लामा, मोती प्रसाद पंगाली, हरिप्रसाद पाण्डे र विष्णुहरि शर्मा नियुक्त हुनुभएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। केही दिन यता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढ़ेको छ। यससँगै तराईका जिल्लामा तातो हावा लू चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ। मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोचहरूमा दिन तातो भएको, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पश्चिमी तराई क्षेत्रमा लू चल्ने सम्भावना रहेको विभागले जनाएको छ। पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। विभागका मौसमविद संजीव अधिकारीले विशेष गरी तराईका जिल्लामा बुधबारसम्म अत्यधिक गर्मीको अवस्था कायम रहने जानकारी दिनुभयो। विभिन्न मुलुकका नवनियुक्त राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति भवनमा आज आयोजित छुट्टा छुट्टै समारोहमा राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा गाम्बियाका गैर आवासीय राजदूत मुस्तफा जवारा, क्यानाडाका गैर आवासीय राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका गैर आवासीय राजदूत तोमाज मेन्सिन र अल्जेरियाका गैर आवासीय राजदूत अब्डेनोर खेलिफीले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न भरे कसरी गर्नु।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो। एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। गर्मीयाममा आगलागीका कारण देशमा प्रत्येक वर्ष जनधनको ठूलो क्षति हुने गरेको छ। आगलागीबाट जंगल जोगाउन कैलालीका सामुदायिक वन उपभोक्ता समूहहरू विभिन्न प्रयासमा जुटेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
गर्मीको समयमा सुक्खा हुने भएकाले वनजंगल तथा मानिसका घरगोठ र खेतबारीमा पनि आगलागी हुने गरेको देखिन्छ। आगलागीबाट वनजंगलमा भएका बोट बिरूवादेखि जीव जन्तुहरू पनि मरेर जाने गरेका छन्। त्यसकारण वनजंगललाई आगलागीबाट जोगाउनका लागि यहाँका सामुदायिक वनहरूले विभिन्न किसिमका उपायहरू अपनाउन थालेका छन्। यस क्षेत्रको पुरानो तथा वेदवासका नामले प्रख्यात शक्ति कर्णाली सामुदायिक वनले सामुदायिक वनमा आगो नलगाउन आग्रह गर्दै विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरू गरिरहेको बताएको छ। शक्ति कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरी।
हावाहुरीको बेला हो, ज्वलनशील पदार्थहरू जथाभावी प्रयोग नगर्न आग्रह गरिरहेका छौँ। त्यसलाई चुरोटहरू जथाभावी खाएर नफाल्न पनि आग्रह गरिरहेका छौँ।
यस क्षेत्रको अर्को पुरानो खोटेना भुराखानी सामुदायिक वनले पनि अहिलेको सुक्खा समयमा वनलाई आगोबाट जोगाउनका लागि विभिन्न उपायहरू अपनाएको छ। खोटेना भुराखानी सामुदायिक वनका अध्यक्ष भूपेन्द्र साउद।
वन डडेलबाट बचाउनु निमित्त हामीले फायर पोइन्टहरू खोल्ने प्रयास गरिरहेका छौँ। फायर बुस्टहरू चाहिँ हामीले तयारी हालतमा राखेका छौँ। फायर हुकहरू छन्, रुखमा आगो लाग्यो त्यसलाई तानेर पनि तल झारेर निभाउन सकिने व्यवस्था छ। मोटर राखेर पानी निकास गरिकन छिटो भन्दा छिटो पानी लिन सक्ने व्यवस्था गरिरहेका छौँ।
सामुदायिक वनले उपभोक्ता र जंगल प्रवेश गर्नेहरूलाई ज्वलनशील वस्तु तथा पदार्थ सलाई लाइटर लिएर वनभित्र प्रवेशमा समेत रोक लगाएको छ। टिकापुरको जनशक्ति सामुदायिक वन उपभोक्ता समूहले पनि आगलागी हुन नदिनका लागि विभिन्न किसिमका पहलहरू गरिरहेको छ। सामुदायिक वनले गाउँटोलमा सूचना सन्देशहरू प्रवाह गर्नुका साथै अग्निरेखा समेत निर्माण गरेको छ। सामुदायिक वनभित्र पिकनिक स्थल पनि भएकाले त्यहाँबाट हुन सक्ने आगजनीलाई पनि मध्यनजर गर्दै सूचनाहरू प्रवाह गर्ने काम भइरहेको बताउनुहुन्छ जनशक्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर तिरुवा।
आगलागी नियन्त्रणको लागि प्रत्येक बिजुलीका पुलमा सूचना पनि राखेका छौँ, आगलागी नगरिदिनु। हामीले प्रत्येक वर्ष लगभग 700 मिटर जति अग्निरेखा निर्माण गर्छ। बीचमा भएका जो गाडी जाने बाटो छ त्यसका पार्ट पसिन्जरहरू साइडमा लगाएर
आगलागीबाट जंगल जोगाउनका लागि सामुदायिक वनहरूले यसरी विभिन्न किसिमका प्रयासहरू गरे पनि पर्याप्त भएका छैनन्। वर्षेनी कुनै न कुनै तरिकाले आगलागी भएर वन जंगलहरू चलिरहेका छन्। यसकारण आगलागीबाट वन जंगल जोगाउनका लागि केवल सामुदायिक वनको पहल मात्र नभई सबै नागरिकहरू सचेत हुनुपर्ने देखिन्छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब बाँकी समाचार। सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई सबै नागरिकका लागि सहज, पहुँचयोग्य र प्रयोग मैत्री बनाउने उद्देश्यले नयाँ वेब पहुँच सुविधा कार्यान्वयनमा ल्याएको छ। सरकारी एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली जीआईएमडब्ल्यूएस अन्तर्गत शुरू गरिएको यस कार्यले विशेष गरी अपाङ्गता भएका तथा सहायक प्रविधिमा निर्भर प्रयोगकर्तालाई लक्षित गरेको विभागका महानिर्देशक श्री चन्द्र शाहले जानकारी दिनुभयो। पर्वतको मोदी गाउँपालिकामा पहिलो पटक बोरिङ मार्फत लिफ्ट खानेपानी आयोजना शुरू भएको छ। मोदी गाउँपालिकाको आर्थिक सहयोग र गण्डकी प्रदेश सरकारको सहकार्यमा रतिखोला तिलाहार बोरिङ लिफ्ट खानेपानी आयोजनाको काम हिजोबाट शुरू भएको हो। वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानले यस वर्षको वसुन्धरा श्री पुरस्कार वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई प्रदान गर्ने भएको छ। उत्कृष्ट आधुनिक कथा नाटक र निबन्धको सिर्जनाद्वारा नेपाली साहित्यलाई योगदान दिएकाले वरिष्ठ साहित्यकार चन्दलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुसु छेत्रीले जानकारी दिनुभयो। त्यसै गरी प्रज्ञा प्रतिष्ठानको बैठकले यस वर्षको मानसश्री पुरस्कार स्वामी आनन्द अरूणलाई प्रदान गर्ने निर्णय गरेको छ। अब अन्तर्राष्ट्रिय समाचार। जापानको उत्तरी क्षेत्रमा आज 7.5 म्याग्नेच्युडको भूकम्प गएको छ। भूकम्पका कारण सयौं किलोमिटर टाढाको टोकियोका गगनचुम्बी भवनहरूमा समेत कम्पन भएको र 10 फिटसम्म सुनामी छालहरू जाने चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान एजेन्सी जेएमपीका अनुसार उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो। भूकम्पको करिब 40 मिनटपछि 80 सेन्टिमिटरको सुनामीको लहर इवातेको कुजी स्थित एउटा बन्दरगाहमा ठोकिएको थियो। अब आर्थिक समाचार।
राष्ट्रिय आर्थिक गणना अन्तर्गत सोमबार अपरान्न 5:30 बजेसम्म देशभरका 1,14,942 विभिन्न व्यवसाय तथा प्रतिष्ठानहरूको गणना सम्पन्न भएको छ। यस अवधिसम्ममा अनलाइन फार्म भर्नको लागि राष्ट्रिय तथ्याङ्क कार्यालयबाट 2,539 जनाले टोकन लिएका छन्। त्यसमध्ये 343 व्यवसाय तथा प्रतिष्ठानले युजर नेम र पासवर्ड लिएको र 377 व्यवसाय तथा प्रतिष्ठानहरूले पूर्ण फार्म भरेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। यही वैशाख 2 गतेदेखि देशभर राष्ट्रिय आर्थिक गणना शुरू भएको थियो। यसपटकको आर्थिक गणनामा पहिलो पटक अनलाइनको माध्यमबाट तथ्याङ्क फारम भर्न सकिने व्यवस्था मिलाइएको र गणकहरूले दिनभरको संकलित विवरण त्यसै दिन साँझ कार्यालयको साइटमा अपडेट गर्नुपर्ने व्यवस्था गरिएकोले देशभरको तथ्याङ्क संकलनको अध्यावधिक विवरण कार्यालयको ड्याशबोर्डमा देखिने व्यवस्था गरिएको कार्यालयको आर्थिक गणना शाखाका निर्देशक वेद प्रसाद ढकालले जानकारी दिनुभयो। आर्थिक गणनाका लागि देशभरका 77 जिल्लामा 84 कार्यालय स्थापना गरी 3,906 जना गणक र 526 सुपरवेक्षकहरू खटिएका छन्। यसपटकको आर्थिक गणना फारममा पल्स कोडको व्यवस्था गरिएको छ, जसको माध्यमबाट आगामी गणना तथा सर्वेको प्रयोजनका लागि उद्योग स्थानहरूको भौगोलिक अवस्थिति थाहा पाउन सजिलो हुने भएको छ। आर्थिक गणना अन्तर्गत काठमाडौँमा मात्र 5 गणना कार्यालयहरू स्थापना भएका छन्। पछिल्लो तथ्याङ्क अनुसार आर्थिक गणनाको लागि देशभरबाट सबैभन्दा धेरै 13,837 व्यवसाय तथा प्रतिष्ठानहरूले काठमाडौँ जिल्लाबाट फारम भरेका छन् भने सबैभन्दा कम फारम रूकुम पूर्वका 88 व्यवसाय तथा प्रतिष्ठानले भरेको देखिएको छ। यो साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्जको परिसूचक दोहोरो अङ्कले घटेको छ। सोमबार नेप्से परिसूचक 13.17 अङ्क घटेर 2,825.23 बिन्दुमा कायम भएको छ। यस दिन 349 कम्पनीहरूको 1,16,53,370 किता शेयरहरू 5,43,42,40,000 रूपियाँमा किनबेच भएका छन्। नेप्सेले कुनै कम्पनीको शेयर मूल्यमा 10% घटबड हुँदा सर्किट ब्रेक लगाउने व्यवस्था परिमार्जन गरी सोमबारदेखि 15% बनाएको छ। सोमबार विभिन्न 4 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सोलुखुम्बु जिल्लाको दूधकोशी नदीमा 110 मेगावाट क्षमताको दूधकोशी 5 जलविद्युत आयोजना निर्माण हुने भएको छ। त्यहाँको मध्य दूधकोशी गाउँपालिकामा आयोजना स्थल रहने गरी आयोजना प्रस्ताव गरिएको हो। आयोजनाको विद्युत गृह मध्य दूधकोशी गाउँपालिकाको काकुखोला र दूधकोशी नदीको संगमबाट 370 मिटर माथि रहनेछ। आयोजनाको कुल लागत 19,11,000,000 रुपियाँ बराबर प्रवर्धक कम्पनीका अनुसार आयोजनाको प्रति मेगावाट लागत 20 करोड़ रुपियाँ बराबर रहेको छ। नेपाल सरकारको औद्योगिक उद्यम विकास संस्थानले आईसीटी फाउन्डेशन नेपाललाई बिजनेस इन्क्युबेसन सर्भिस अपरेशन एण्ड म्यानेजमेन्ट प्रोग्राम कार्यान्वयनका लागि चयन गरेको छ। यस अन्तर्गत डिजिटल तथा आईटी क्षमता अभिवृद्धि स्टार्टअप इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्दै बागमती प्रदेशको काठमाडौँ उपत्यका र कोशी प्रदेशको इटहरी केन्द्रित 50 भन्दा बढी प्रारम्भिक चरणका स्टार्टअपहरूलाई समर्थन गर्नेछ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। पहिलो टी20 खेलमा नेपाल यूएईसँग 6 विकेटले पराजित भएको छ। किर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा 78 रनको लक्ष्य पछ्याएको यूएईले 8.5 ओभरमा 4 विकेटको क्षतिमा पूरा गरेको हो। वर्षाका कारण खेल अवरूद्ध हुँदा खेललाई 10 ओभरमा सीमित गरिएको थियो। यूएईका लागि कप्तान मोहम्मद वसीमले 33 र अलिसान सराफुले 18 रनको योगदान गरे। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 18.5 ओभरमा 8 विकेटको क्षतिमा 122 रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। कप्तान दिपेन्द्र सिंह ऐरी 32 र सन्दीप लामिछाने 2 रनमा नट आउट रहे। नेपालका लागि कुशल मल्लले 17, कुशल भुर्तेलले 16, बसीर अहमदले 14 तथा अर्जुन साउद र नन्दन यादवले 13 रन जोडे। अन्य खेलाड़ीले दोहोरो अंक छुन सकेनन्। यूएईका लागि मोहम्मद जुहेबले 3 विकेट लिए, जुनेद सिद्दिकीले 2 तथा हेदर अली र मोहम्मद अरफानले 1-1 विकेट लिए। भोलि दोस्रो टी20 खेलमा नेपाल र यूएई भिड्ने छन्। अब मौसम। आज राति कोशी प्रदेशको पहाड़ी र हिमाली तथा देशको बाँकी हिमाली भूभागमा आंशिक बादल लाग्ने, पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका 1-2 स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। शैक्षिक संस्थाहरूमा विद्यार्थी र कर्मचारीका दलीय संगठन संरचना हटाउने निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री बालेन्द्र शाहको उपकुलपतिहरूलाई निर्देशन। संसदीय समितिको काम कार्यवाहीमा दलीय प्रभाव नदेखाउन संसदीय समितिका सभापतिहरूलाई सभामुख डोल प्रसाद अरियालको आग्रह। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महामन्त्रीमा भूपदेव शाह मनोनित। तराईका जिल्लाहरूमा लू चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह। जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी र युए विरूद्धको अन्तर्राष्ट्रिय टी20 खेलमा नेपाल 6 विकेटले पराजित। अवस्था राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।